एप्लीकेशन मतलब आपको पसंद आती है तो आप प्रोसीड करें,
अच्छा,
और नहीं पसंद आती है तो इंशाल्लाह उस पर भी वर्क अराउंड करके देखा जा सकता है कि क्या अदर पॉसिबिलिटीज हैं,
क्योंकि वो कहते हैं ना कि कोई ना कोई सोल्यूशन आप निकाल लेंगे। लेकिन मैं देख रही थी कि आप ऑलस्टेट तो वैसे ही वन ऑफ द बेस्ट, बहुत इसकी अच्छी पॉलिसीज होती हैं, सारा कुछ होता है, तो आप सिर्फ एजेक्स इलाके में इस साइड के ऊपर हैं? जैसे अगर किसी को यहां से ब्रैम्पटन, मिसिसागा, मिल्टन, इन जगहों से भी रब्ता आपसे किया जा सकता है?
जी जी, मैंने वो शुरू में कहा ना, ओंटारियो में आप, आई एम लाइसेंस इन ओंटारियो, तो आप ओंटारियो में कहीं भी रहते हैं एज लॉन्ग एज यू हैव ओंटारियो लाइसेंस, आपको ओंटारियो के अंदर इंश्योरेंस चाहिए तो यू कैन कॉन्टेक्ट मी।
तो ये जो सेविंग आप दे रहे हैं ये सिर्फ दो गाड़ियों और एक घर के ऊपर है? सपोज किसी की अगर एक गाड़ी हो और घर हो, या सिर्फ गाड़ी की चाहिए, तो बहुत सारी ऐसी पॉसिबिलिटीज हो सकती हैं कि आप उस पर भी सेविंग दे सकते हैं।
जी जी बिल्कुल, मतलब दो गाड़ियों और एक घर का हर दिन मतलब ये नहीं है कि आप मुझसे एक गाड़ी के लिए कोट नहीं ले सकते, आप जरूर कॉल करिए। लाइक सर के ड्राइविंग जो इंश्योरेंस की प्राइस, इंश्योरेंस होती है ना, प्रीमियम जो होता है जिसे प्राइस कहते हैं, ये कि काफी सारे फैक्टर्स होते हैं, मतलब इंडिविजुअल फैक्टर्स भी होते हैं, ओवरऑल फैक्टर्स भी होते हैं, आपकी जो ड्राइविंग हिस्ट्री है, इंश्योरेंस हिस्ट्री है, कार मेक एंड मॉडल है, ये सब फैक्टर होते हैं प्राइस का, तो उसमें वर्क आउट किया जा सकता है, देखा जा सकता है कि कौन सी चीज आपकी नीड है, आपको क्या चाहिए, क्या चीज एडिशनल काटनी है, जो आपको नहीं चाहिए, जो बेनिफिट नहीं दे सकती, जो बेनिफिट देगी वो रखें, तो वो तो ज़रा म्यूचुअली जब डिस्कस करके एक पॉइंट पे एग्री होते हैं तो उसके बाद से कोई ना कोई उसको मतलब एक एग्रीमेंट करके उसको प्रोसीड करते हैं, तो फिर इंशाल्लाह उसमें कोई ना कोई सोल्यूशन निकल आता है।
जी, जैसे कि अब हम देख रहे हैं इंश्योरेंस गाड़ियों की कितनी ज्यादा बढ़ चुकी है, और आई थिंक इसमें हर शहर के लिहाज से ही डिफरेंट इंश्योरेंस होती है। भाई ब्रैम्पटन वाले तो जिंदाबाद जिंदा दिल लोग हैं, गाड़ी भी बस ऐसी चलाते हैं, इसी तरह ब्रैम्पटन हो गया या बाकी और जगह हो गई, तो उसके लिहाज से ही फिर आप इंश्योरेंस का अरेंजमेंट वगैरह कर देते होंगे। और क्या क्या ज्यादातर लोग किस तरह की इंश्योरेंस लेते हैं? भी कहते हैं कि थर्ड पार्टी लो या फिर फुल कवरेज लो, तो जाहिर है वो फिर जिसकी जो कहते हैं ना बजट, आप बहुत सारी चीजों पहलुओं को, उन चीजों को देखते हुए फिर आप एक बेहतर तौर पर उनको देते होंगे पॉलिसी वगैरह, इसका इंश्योरेंस दिलवाते होंगे।
जी जी बिल्कुल, मेरी मेन इंटेंशन यही होती है कि जब मैं किसी से बात करूं तो उन्हें प्रॉपरली गाइड करूं, उनके उनके ऑप्शन जरूर दे दिए जाए, फिर उसके बाद उन्हें डिसीजन करने दिए जाए कि आपके लिए आप क्या समझते हैं बेटर क्या है। तो जो नई गाड़ियां होती हैं उनके लिए ज़ाहिर है ऑफकोर्स एज एन इंश्योरेंस ट्रस्टेड एडवाइजर यही हमारी जॉब है कि बताएं कि पूरी इंश्योरेंस आपको चाहिए, इन केस आप पे करते रहे और आपके पास जब रिक्वायर्ड टाइम हो, जब आपको जरूरत पड़े तो इंश्योरेंस की प्रॉपर कवरेज ना हो, तो ये मेरा पार्ट ऑफ द जॉब ये भी है कि आपको गाइड करें प्रॉपरली। फिर वो पुरानी गाड़ियां जिसमें होता है कि जी आपकी रिपेयरिंग जो है इट मे कॉस्ट यू मोर देन द कार प्राइस, तो उसमें फिर आप डिफरेंटली गाइड करते हैं उनको, उनका ऑप्शन देते हैं जहां पे वो सेव भी कर सकते हैं। तो उसके बाद अंदर आ जाते हैं पॉलिसीज की कवरेज में, तो काफी चीजें जो मुझे ज़ाती तौर पे भी अच्छी लगती है जब मैं क्लाइंट्स को बताता हूँ, एक तो है डिसअपीयरिंग डिडक्टेबल।
जी,
अगर आप अपना थोड़ा सा समटाइम होता है ना कि आप अगर लोअर डिडक्टेबल रखते हैं तो आपकी प्राइस थोड़ी सी ज्यादा होती है, अगर हायर रखते हैं थोड़ी कम होती है, लेकिन आउटस्टेट के साथ ये फीचर है कि आपका डिसअपीयरिंग डिडक्टेबल है, दैट मीन्स के इवन दो चले आपने फॉर टाइम बींग हायर थोड़ा सा डिडक्टेबल रख लिया तो इवेंचुअली इट विल बिकम it will reduce, so every year वो थोड़ा सा reduce होता जाता है at no additional cost to you, so let's say अगर आपने 1000 रखा तो अगले साल 900 हो जाएगा, फिर 800 हो जाएगा, so eventually it will become zero and that will have no additional cost to you. उसके बाद
जी एक सवाल आपसे और पूछूंगी, बड़े बड़े जिंदा दिल लोग होते हैं यहाँ पर, बहुत सारे ऐसे लोग भी हैं कि जिनके पास इंश्योरेंस भी नहीं होती, तो हाउ इम्पोर्टेंट इज इंश्योरेंस, इंश्योरेंस लेनी कितनी इम्पोर्टेंट है?
इंश्योरेंस बाई लॉ इज रिक्वायर्ड ना, हम गाड़ी के आप चला नहीं सकते हो, गाड़ी के लिए आपको इंश्योरेंस चाहिए, इंश्योरेंस के बिना गाड़ी रोड पे नहीं हो सकती है, इट इज अ लॉ, सो यू आर रिक्वायर्ड टू हैव द इंश्योरेंस। मैं इसमें और दूसरा दे देना हूँ, सेकेंड थर्ड कोई जो नहीं, जिसके पास नहीं है इसका क्रिमिनल एक्ट, तो आप वो तो नहीं कर सकते हो, तो लेना जरूरी है। हाँ, कुछ सम टाइम सिचुएशन होती हैं जिसमें घर में मोर देन वन ड्राइवर होते हैं, लेकिन वो समझते हैं एक मिसअंडरस्टैंडिंग भी है कि यार हमने ज्यादा ड्राइवर डाले तो प्राइस शायद बढ़ जाएगी, तो ऐसा हरगिज नहीं है, देर आर सम क्राइटेरिया, आप जरूर डिस्कस जरूर किया कीजिए, अगर आपके घर में ड्राइवर रहे और आप चाहते हैं कि उन्हें ऐड करें, डरे नहीं, घबराए नहीं, वो आपकी सेफ्टी के लिए, आपकी फैमिली की सेफ्टी के लिए चीज अच्छी है, और उसमें भी डिस्कस जरूर करना चाहिए कि यार हमारे पास इतने ड्राइवर्स हैं उनको भी कवर होना चाहिए, यू नेवर नो कि कब खुदा न खास्ता कोई एमरजेंसी हो जाए, किस ड्राइवर को चलाना पड़ जाए, جب مصیبت آتی ہے تو اس طرح کی چیزیں بیٹھ کے آپ نکلے ہو آگے پولیس والا ہے اس نے روک لیا اور بہت ساری چیزیں ہیں جڑی ہوئی کسی کے ساتھ نہیں. ہر بندہ احتیاط کرتا ہے آن اے سائڈ نوٹ میں یہ بھی بولوں گا کہ ایسا بہت کم ہی ہے مطلب ریئرلی تو ضرور اس کو ان چیزوں کو ڈسکس کیا کریں اور خاص کر میں پیرنٹس کو یہ مشورہ دیتا ہوں کہ آپ کے گھر میں جو ینگ ڈرائیورز ہیں ان کو ضرور اپنی پالیسی میں ایڈ کریں. تھوڑی سی آپ کی پرائز تو امپیکٹ کرتی ہے بٹ ان بگر پکچر آپ ان کو ایک بڑا اچھا گفٹ دیتے ہیں ان ٹرمز آف دی بیٹر پریمیم. لیٹ سے آپ کا ایک بچہ ہے بچی ہے انہوں نے لائسنس لیا ہے ایون G1 G2 لے لیا ہے تو انہیں ضرور ایڈ کر لیں کیونکہ ایونچولی جب ایک دو سال کے بعد وہ اپنی گاڑی لیں گے تو یہ آپ کا ان کو اپنی انشورنس میں ڈلوانا یہ ان کی ہسٹری کاؤنٹ ہوگی تو وہ ایک بہت بڑا اماؤنٹ سیو کر سکیں گے تو وہ آپ کی بدولت ہی کر پائیں گے تو یہ اس کائنڈ آف گفٹ فار دیم ایز ویل.
جی بالکل ضرور رابطہ کر لیجیے گا. آپ سے رابطے کا کیا نمبر ہے؟
رابطے کا نمبر ہے جی 6472903773. یہ میرا پرسنل نمبر ہے. سم ٹائم اگر کال مس ہو جائے تو آپ مجھے ٹیکسٹ کر دیجیے وائس میسج چھوڑ دیجیے اور کل گیٹ بیک ٹو یو ان شاء اللہ.
آل اسٹیٹ انشورنس سے آپ کا تعلق ہے. راجہ پاشا سے ہماری بات چیت ہوئی ہے. کسی قسم کی آپ نے گھر کی گاڑی کی انشورنس لینی ہو تو ایک دفعہ ضرور رابطہ کر لیجیے گا 6472903773 پر رابطہ کرنا ہے. بہت شکریہ. آئی وش یو آل دی بیسٹ جی.
بہت شکریہ جی. تھینک یو.
چلیں موسٹ ویلکم جی. اور اس وقت ہماری اسٹیشن کے ٹاپ آف دی آور کا بھی ٹائم ہے اور اس کے بعد رائٹ وے عارفہ جی اور کرامت اللہ وری صاحب ماجد جمال صاحب یہاں اسٹوڈیو میں موجود ہیں. آپ لوگوں نے جڑے رہنا اسی طرح. پروگرام میں پھر واپس آتے ہیں.
The views expressed on the preceding program may not necessarily be those of the owner or management of WTOR radio station.
ساڈے کول یوجنا ہے جو کہ اونٹیریو نو جوڑ رہی ہے. रोजाना आवाजाही नु कटाउन लई नवीआं सड़कां ते हाईवेज दा निर्माण अते वध रहे इलाकियां नु जोड़न लई पब्लिक ट्रांसिट दा विस्तार. एह सब इस लई तां जो तुसी तेजी नाल सुरक्षित अते आसानी नाल आउण जाण कर सको. ontario.ca/builds ते जाके होर जाणो. इस दी अदायगी ओंटेरियो सरकार वल्लों कीती गई है.
ٹرکنگ والے ویرو دھیان نال سنو. ٹرک جدہ دا بھی چلاونے ہو مینوئل جا آٹومیٹک کوئک ٹرک لیوب چیتے آہی نہ رکھیو. ٹرک دی بڑھیا سروس لئی کوئک ٹرک لیوب لو جی تیجی لوکیشن بھی کھولتی ہے ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. آہو جی کوئی اپوائنٹمنٹ نہیں. ڈرائیو تھرو فیسلٹی ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. کوئک ٹرک لیوب دا ون سٹاپ شاپ 519-622-0660 یا کوئک ٹرک لیوب .com. QTL بیکاز وی کیئر.
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਘਰ ਅਤੇ ਆਟੋ ਇੰਸ਼ੋਰੈਂਸ ਦੇ ਰਿਨਿਊਅਲ ਕਰਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਤੁਸੀਂ ਚੰਗੀ ਕੀਮਤ ਵੀ ਤਲਾਸ਼ ਰਹੇ ਹੋ ਤਾਂ ਫਿਰ ਘਬਰਾਉਣ ਦੀ ਲੋੜ ਨਹੀਂ. ਤੁਸੀਂ ਜਾਓ ਆਲ ਸਟੇਟ ਐਜੈਕਸ ਏਜੰਸੀ ਦੇ ਰਾਜਾ ਮੁਦੱਸਰ ਕੋਲ. ਤੁਸੀਂ ਇੱਕ ਘਰ ਤੇ ਦੋ ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ. ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮੁਦੱਸਰ ਨੂੰ 6472903773 ਯਾਨੀ 6472903773.
شاپرز ہو جائیے تیار. لیزا کاسمیٹکس پھر سے لے کے آ رہے ہیں بڑے برانڈز کی بڑی سیونگز اور بگ سیل خاص آپ کے لیے.
جی ہاں, ورلڈ فیمس برانڈ کے پرفیومز, کاسمیٹکس اینڈ اسکن کیئر, ہیلتھ اینڈ بیوٹی پروڈکٹس.
80% تک کی سیونگز آن یور فیورٹ برانڈز.
بس آپ کو آنا ہے 135 کامرس ویلی ڈرائیو ایسٹ مرکھم.
دھیان رہے سیل تو صرف اپریل 20th سے مئی 12th تک ہی ہے. فرائیڈے سیٹرڈے سنڈے اور منڈے. وزٹ لیزاز کاسمیٹکس .com.
سٹی آف برمپٹن تانو ٹیلی فون ٹاؤن ہال میں شریک ہون دی دعوت دیندا ہے. منگل شامی 7:30 تو لے کے 9 رات تک شہر وچ ہون والیاں کار چوریاں بارے بحث وچ حصہ لو تے اپنا حصہ پاؤ برمپٹن سٹی دے انہاں سارے کماں وچ جڑے کمیونٹی نو سرکشت رکھن لئی کر رہے نے. پرفارمنس آٹو گروپ دے فری سگنل بلاکنگ پاؤچ حاصل کرن بارے وی جانکاری ٹیلی فون ٹاؤن ہال دے دوران کیتی جا سکتی ہے. کال وصول کرن یا پھر آن لائن سنن لئی سمپرک کرو brampton.ca/engage.
ਕਾਜੀ ਜਿੰਨਾ ਵੀ ਸੋਹਣਾ ਹੋਵੇ ਥੋੜੀ ਬਿਨਾ ਨਹੀਂ ਉਜਟ अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
अपने दांतों की हिफाजत के लिए राबिता कीजिए आपकी अपनी डॉक्टर नाजिया रहमान। लेजर टूथ व्हाइटनिंग, रूट किनाल ट्रीटमेंट, डेंटल इम्प्लांट्स,
फ्री डेंटल ट्रीटमेंट फॉर किड्स, हेल्थी स्माइल्स ओंटारियो के तहत, डेंटिस्ट्री ऑन मिसेस सागा, 65 मॉन्टपेलियर स्ट्रीट, यूनिट 104, मिसिसागा रोड एंड फाइनेंशियल ड्राइव।
कॉल कीजिए डॉक्टर नाजिया रहमान 9058721100। कंसल्टेशन एब्सोल्यूटली फॉर फ्री, डेंटिस्ट्री ऑन मिसेस सागा।
कैनेडियन इमिग्रेशन के लॉस और पॉलिसीज में मुस्तकिल तब्दीलियां आती रहती हैं, इसलिए इंतहाई जरूरी है कि आपका काम माहिराना तरीके से ताज़ा तरीन मालूमात के तहत किया जाए। मेरा नाम यास्मीन तैयबी है और मैं गुज़िश्ता 25 सालों से सिटीजनशिप, पीआर रिन्यूअल्स, स्पाउसल स्पॉन्सरशिप और एजेंसी के पेचीदा केसों को कामयाबी से करके हजारों लोगों की रहनुमाई कर चुकी हूँ। kanemsolutions.ca पर जाकर हमारी फर्म के बारे में मजीद मालूमात हासिल कर सकते हैं। हमारे ऑफिस में सर्टिफाइड उर्दू टू इंग्लिश तर्जुमे की भी सहूलियात मौजूद है।
ग्रिल इन द हार्ट मिसेस सागा में ऑर्डर वाया फोन, इमरान भाई को कॉल करें।
इंतहाई लजीज बिरयानी खाना हो या फिर कढ़ाई खाना हो या फिर स्टेक्स को एंजॉय करना है तो आप ऑर्डर प्लेस कीजिए 9054058383। ग्रिल इन द हार्ट।
अस्सलाम वालेकुम, मैं शबाहत अली फ्रॉम मेगा मनी एक्सचेंज। हम तकरीबन 18 साल से मनी ट्रांसफर का काम कर रहे हैं। अगर आपको पाकिस्तान पैसे भेजने हैं या मंगवाने हैं तो हमसे रابطہ कायम करें। हमारा फोन नंबर है 9052794754 और हमारा एड्रेस है 4196 कॉथरा रोड, मिसिसागा।
खूबसूरत दांत, बाएतमाद मुस्कुराहट और बाएतमाद गुफ्तगू, आपकी और आपके खानदान की मुस्कुराहटों की जमीन। फिलिंग्स, क्राउन्स, ब्रिजेस, क्लीनिंग, एक्सेप्टिंग न्यू पेशेंट्स, फ्री कंसल्टेशन, दांतों की संभाल के लिए डॉक्टर पद्मजा, 310 शेपर्ड एवेन्यू ईस्ट, 2997466। गाड़ी, घर या कमर्शियल, जैसे कि बिजनेस, ट्रक्स, डिलीवरी व्हीकल्स, कार्गो वैन्स, वर्कशॉप्स, ग्रोसरी स्टोर्स, रेस्टोरेंट्स की इंश्योरेंस के लिए वकार अजीम से राब्ता कीजिएगा। वकार अजीम यकीनी बनाएंगे कि कार, घर या कमर्शियल इंश्योरेंस कम अज कम रेट पर लेकर दे, मगर कवरेज आपको बेहतरीन से बेहतरीन मिले। यकीनन अपने पैसे और वक्त की बचत के लिए ईमानदार और रिलायबल सर्विस, मोस्ट कॉम्पिटेटिव रेट के लिए वकार अजीम 4163022522, 302-2522।
रहमतुल्लाह बरकातहू, उम्मीद करती हूँ आप तमाम खैरियत से होंगे। सरवत ने बड़े खूबसूरत तरीके से एक घंटा बिताया। मैं एक दुआ के साथ प्रोग्राम शुरू करती हूँ, जी बहुत प्यारी लगती है और मेरी वालदा को मैंने हर रोज सुबह शाम ये पढ़ते हुए देखा था। मेरी बार क्यों देर इतनी करी, इसका लास्ट पैराग्राफ है कि तेरा नाम सत्तार गफ्फार है, ये बंदा सरासर गुनहगार है, मेरी इनाओ है और मजदार है, तू ही पार इसका करनहार है। मेरी ये सिफत है भली या बुरी, मेरी बार क्यों देर इतनी करी, तेरी जात में कब है चूनो चरा, तेरे बिन नहीं है कोई दूसरा वसीला, है ला तक न तू का सदा, तेरे दर के सायल है शाहो गदा, हर की सदा तूने पूरी करी, मेरी बार क्यों देर इतनी करी। गुनाहों का है मुझ पे बारे अलम, तुझी को है पैदा किए की शर्म, मेरे पर तू कर अपना जल्दी करम, कि हो मुझसे दूर सब दुनिया के गम, न हो मेरी दुनिया में पर्दा दरी, मेरी बार क्यों देर इतनी करी। अल्लाह तबारिक व तआला हमारे पर्दों को सलामत रखे, आमीन सुमा आमीन, और हमारी सफेद पोशियों के भरम को कायम रखे। मैं हमेशा जब प्रोग्राम शुरू किया करती हूँ तो मैं एक सूरत है और आज तस्करा भी उसका करती हूँ, آف کورس میرا اور آپ کا مینول آف لائف قرآن پاک اور حدیث نبوی آپ صلی اللہ علیہ وآلہ وسلم کی. اور یہ تو قرآن میں بھی ہے کہ پکڑ لو اس رسی کو مضبوطی سے. اور رسی کون سی تھی؟ ایک قرآن اور ایک حدیث آپ صلی اللہ علیہ وآلہ وسلم کی زندگی میں جو کچھ ہوا. قرآن کے بارے میں غلط طرح سے اس کی تشہیر کرنا بہت گناہ ہے, اس کا ذکر قرآن پاک میں بھی ہے. احادیث کو من گھڑت کر کے بیان کرنا, اس کا ذکر بھی ہے. انتہائی ناقابل تلافی گناہ کنسیڈر کیا جاتا ہے. اور انسان بعض اوقات اپنا پیسہ اور اپنی اس چیز کا اظہار کر کے لوگوں کو متاثر کرنا چاہتا ہے. ایک بات یاد رکھیے گا, سورۃ التکاثر کو ضرور پڑھا کیجئے گا اور اس کے معنی پہ غور کرتے ہوئے میری ریکویسٹ ہے کہ اس کی تفسیر کی طرف بھی جائیے. الحاکم التکاثر حتی زرتم المقابر, کے حسرت کی قوس حوس سے مار دیا یہاں تک کہ قبروں میں پہنچ گئے. پروگرام میں آپ تمام کو خوش آمدید. ہمارے عارفہ مظفر آپ کے ساتھ, ہمارا آپ کا ساتھ رہے گا 8 بجے. ایک گھنٹہ میں آپ کے ساتھ ہوں. آج میرے بہت زیادہ مہمان بھی ہیں, 2-3 ہفتے کی چھٹی کے بعد آئے ہیں. مجھے تو لگتا ہے 1 سال کی چھٹی کے بعد واپس آئے ہیں. اس لیے کہتے ہیں نا کہ بعض اوقات وقت ایسے گزرتا ہے کہ سال, مطلب وہ گانا تھا نا, تیرے بنا یوں گھڑیاں بیتیں جیسے صدیاں بیت گئیں. اینی ویز, جناب کرامت اللہ قوری صاحب اسٹوڈیو میں اس وقت موجود ہیں. تو ایک امپورٹنٹ نیوز کو ہم کور کرتے ہوئے آگے کی طرف بڑھیں گے اپنے اس سیگمنٹ کی طرف. ہم ذکر کرنا چاہتے ہیں آج ایک جو اونٹیریو کا واقعہ ہوا ہے, آپ کے نوٹس میں ہوگا. 12 لوگوں کو اریسٹ کیا گیا ہے, 12 چارجز ان کے اوپر گرائے ڈالے گئے ہیں. اب یہ کریڈٹ کارڈ کے فراڈز ہیں. اکثر اوقات میں اور آپ کسی کو اپنا سن نمبر دے دیتے ہیں, یا ہم آپ اپنا اس سن نمبر کے اوپر بھی فراڈز ہوتے ہیں. سن نمبر کے اوپر فراڈز کیا ہیں کہ بعض اوقات آپ کی پراپرٹیز کا ٹرانسفر, ڈرائیور لائسنس آپ دیتے ہیں, نو ڈونٹ گیو یور سن نمبرز, ڈونٹ گیو یور ڈرائیور لائسنس نمبر. اسی طرح سے بہت سے لوگ, اور مجھے افسوس اس بات کا ہے کہ دیز آر آل ینگ پیپل اینڈ دس از ویری انفارچونیٹ کہ اگر کریڈٹ اسکور کریڈٹ کارڈ ہے. وہ کہتے ہیں نا کہ چور کا ایک دن اور سعد, کبھی نہ کبھی ایک دن چور پکڑا ضرور جاتا ہے. جی ماجد بھائی, 12 لوگوں کے اوپر
12 لوگ عارف جی ان کو اریسٹ کیا ٹورانٹو پولیس نے, فیسنگ 102 چارجز ان کنیکشن وتھ انویسٹیگیٹرز ان ٹو اے میجر کریڈٹ فراڈ اسکیم. اس کا نام دیا تھا انہوں نے پروجیکٹ ڈیجا وو, اینڈ انویسٹیگیٹرز ڈسکرائب ڈیجا وو پروجیکٹ کو کہ سنتھیٹک آئیڈینٹی فراڈ, جعلی جو بنا رہے تھے نا یہ لوگ. فکشنل پرسنل انفارمیشن از یوز ٹو اوپن اکاؤنٹس ایٹ فائنینشیل انسٹیٹیوشنز اینڈ ادر بزنسز. اور پولیس نے کہا کہ انہوں نے سیز کیا ہے ڈزنس آف سنتھیٹک آئی ڈیز, اس کے ساتھ ساتھ ہنڈریڈ آف ڈیبٹ کارڈ اینڈ کریڈٹ کارڈز, الانگ وتھ $300,000 ان کیش اینڈ فارن کرنسی. اور پولیس نے یہ بھی کہا ہے کہ 12 جو ہم نے اریسٹ کر لیے ہیں, مگر دے آر مور سسپیکٹس اینڈ وکٹمس. تو ابھی لوگوں کو جن کو گرفتار کیا گیا ہے اور جن کو چارج کیا گیا ہے ان کے نام میں ذرا بتا دوں آپ کو. حسنین اکرم 28, محمد حمزہ بیگ 31, زیلی علی چودھری صاحب 34, اینڈ ان کے ساتھ ساتھ راشد اقبال 41, رفائل مسعود خان صاحب 38, انمول خورانا 27, اور فہد بن مفیز 30, محمد عثمان سیف 32, علی سنا 26, اور اس کے ساتھ ساتھ میاں محمد سعود 35, سبت حسن سید 60, اینڈ معید تنویر 27. ان تمام کو پولیس نے اریسٹ کیا ہے, چارج کیا ہے, اور اس کے ساتھ ساتھ ابھی کمنگ ڈیز میں
کچھ اور نام بھی آئیں گے.
ایک
اور بڑی امپورٹنٹ نیوز آپ کے ساتھ شیئر کرنا چاہتے ہیں. آپ کو یاد ہوگا مالٹن میں اجاز صاحب جو کہ شیزوفرینک تھے اور بیماری کا شکار تھے, اپنے اپارٹمنٹ میں تھے. مارننگ سٹار اینڈ گوروے کے انٹرسیکشن پہ یہ بلڈنگ ہے, اور یہ انہوں نے دوائی کھانے سے انکار کیا تھا. پھر ان کی فیملی نے پولیس کو کال کر لیا, انہوں نے اپنے آپ کو کمرے میں مقید کیا ہوا تھا. پھر پولیس کس طرح سے آتی ہے, الٹیمیٹلی انہوں نے بےچاروں نے کچھ بھی نہیں کیا, ہتھیار تھا کہ میرے پاس چورا ہے, اب کیا ہوا تھا کہ یہ معاملہ چلتا چلا آ رہا تھا مگر ریکویسٹ ٹورنٹو پولیس نے یہ ریکویسٹ کی تھی کہ وہ جو پولیس آفیسر یہاں پہ پیرامیڈکس بھی موجود تھے اور پولیس ڈپارٹمنٹ کے لوگ بھی موجود تھے, پولیس نے یہ ریکویسٹ کی تھی کہ یہ آفیسرز جو جناب اجاز صاحب کی موت کے وقت یا ان کو جب شوٹ کیا گیا تھا اس وقت وہاں موجود تھے ان کی آئیڈینٹی کو سیکیور کیا جائے, یعنی ان کی آئیڈینٹیز ریلیز نہ کی جائے. مگر آج کورٹ نے, میں نے کہا قانون, ہم قرآن اور حدیث کی بات کرتے ہیں مگر ہم تو صرف بات کرتے ہیں, مگر ان ممالک میں ان قوانین کا اطلاق ہوتا ہے, چاہے آپ ویلفیئر کی طور پہ ہم کہتے ہیں جی فلانا ویلفیئر کے اوپر, تو ویلفیئر سسٹم از آف کورس کہ آپ جو کماتے ہیں اس میں سے اللہ کے نام کا جو دینا ہے, مگر یہ سٹیٹس, اور اگر دنیا میں سب سے بڑا قانون جو ہے اللہ کا ہے اور سب سے بڑا جج اللہ تبارک و تعالیٰ, مگر دنیا میں رہنے والے جج جو ہیں وہ بعض اوقات اپنی مورلز کو بیچ دیتے ہیں, ویئر ایز ان کینیڈا کورٹ نے ان آفیسرز کی آئیڈینٹی کو سیکیور کرنے سے منع کر دیا. اونٹیریو سپیرر رپورٹ کے مطابق آج منڈے کو انہوں نے یہ دیا ہے, جسٹس پال پیرل جو ہے انہوں نے ایک رولنگ دی ہے کہ اس کا نیگیٹو افیکٹ آتا ہے فریڈم آف ایکسپریشن کے اوپر اور ان پولیس آفیسرز کی آئیڈینٹی کو ریلیز کیا جائے. جی ماجد بھائی,
اور ریلیز کر دیا جائے گا, حالانکہ وہ ان کو ڈر تھا یہ کہ اگر ان کا نام ریلیز کر دیا گیا تو ان کو پرسنل ہارم ہو جائے گا, مگر جج نے کہا کہ نو, دے ہیو دا رائٹ ٹو نو ہو ڈیڈ دیٹ.
بہت شکریہ. یہاں پہ ایک اور چیز ہم شیئر کرتے جاتے ہیں اور یقیناً ہم پروگرام کے اگلے حصے میں اگر ممکن ہوا تو ہم وہ بھی آپ کے ساتھ شیئر کریں گے. اونٹیریو میں انہوں نے کہا ہے کہ اسٹوڈنٹس جو ہیں, جو فورن اسٹوڈنٹس ہیں, وہ 24 گھنٹے تک کام کر سکتے ہیں. یہ الاؤ کر دیا انہوں نے تمام فورن اسٹوڈنٹس مہینے کے ہفتے کے 24 آورز وہ جاب کر سکتے ہیں. آئی وش کہ وہ پراپر جاب ریٹ کے ساتھ سروس کر سکیں, بیکاز بہت سارے آور
سے یار بھائی پہلے 80 آورز تھے منتھ کے, تو اب اس کو بڑھا کے انہوں نے
4 گھنٹے انہوں نے بڑھائے ہیں. مگر یہی ہاں چیزیں مہنگی ہو گئی, پیٹرول مہنگا ہو گیا. یہیں پہ آپ کو یہ بھی بتانا چاہتی ہوں کہ گروسری اسٹورز کی جو چینز ہیں دے آر میکنگ ہیک اے لاٹ آف منی, ویئر ایز اینڈ یوزر جو ہیں لوگ سفر کر رہے ہیں. آج پتا چلا ہے کہ ڈیپلی ان ہیپی گروسری شاپرز جو ہیں وہ بائیکاٹ کرنے کی کوشش کر رہے ہیں.
آرگنائزیشن بنا دی گئی ہے, یہ پہلے تھی نہیں, مگر ملٹن کی ایک خاتون نے انیشیٹو لیا اور اس کو بنایا ہے, اور اس کے اندر آہستہ آہستہ ہم کیا ہے وہ اکیلے چلے مگر کاروان بنتا گیا,
اکیلا ہی چلا تھا جانب منزل,
لوگ آتے گئے کاروان بن,
ساتھ آتے گئے اور کاروان بن,
یہ کاروان بن گیا ان کا. اور کاروان بنتے ہوئے اب جو ہے مینس اسٹارٹنگ ٹمارو, اسٹارٹنگ 1st of May انہوں نے کہا ہے کہ ہم لوبلاس کے لوبلاس اینڈ اونڈ لوبلاس اسٹورز جو ہے دوسرے چینز ہیں ان تمام کی بوائیکاٹ کریں گے, کیونکہ لوبلاس نے پرائسز بہت ہائی رکھی ہوئی ہیں اینڈ ان کے اگر پروفٹ مارجن دیکھیں تو دے آر ان ملینز فار کوارٹرلی بزنس ہے, تو اس لیے انہوں نے کہا ہے کہ ان کو جو ہرٹ کرنے کا ایک ہی طریقہ ہے اور وہ طریقہ یہ ہے کہ ان سے شاپنگ بند کر دی جائے.
بہت شکریہ ماجد بھائی. جہاں آپ یہ ساری بات کر رہے ہیں امیزون میں اور آپ کو امیزون تو بڑی یاد ہے مگر دا امیزون کے بارے میں ہم فکر مند نہیں, اور دا امیزون آف کورس یہ وہ جنگلات ہیں جو کہ اس سسٹم کو, اس قدرت کے پھیپھڑے جن کو کہا جاتا ہے, اس دا امیزون کے لیے ہم فکر مند نہیں ہیں. امیزون کے بانی دنیا کے 2nd امیر ترین شخص ہیں, آج بھی ان کے اثاثہ جات آپ کو معلوم ہی ہے کتنے زیادہ ہیں, مگر وہ اپنی جو امیزون ہے کہا جاتا ہے کہ وہ اس میں سے الگ ہو جائیں گے. یقیناً اس خبر کو بھی ہم آپ کے ساتھ آگے جا کے شیئر کرتے چلے جائیں گے. ہمارے ساتھ رہیے گا, اسٹوڈیو کا نمبر 4166201778. بہت شکریہ ہمارے ان تمام اسپانسرز کا جن کے توسط سے یہ پروگرام ہم آپ کی خدمت میں پیش کر سکتے ہیں. لیزا کاسمیٹکس ایوری فرائیڈے سیٹرڈے اینڈ سنڈے کو یہ ہمارے ساتھ ہوا کر, مطلب ان کی سیل ہے آپ کو کامرس بولی وارڈ مارکم میں, لیسا LISA پوسٹفیس کاسمیٹکس پہ اگر آپ پہنچیں تو یو کین فائنڈ آل دا ڈیٹس. ناؤ دس از اپریل, اٹس آلموسٹ 29 تک, آج منڈے ہے, آج لیسا کاسمیٹکس میرا خیال ہے 8 بجے تک کھلا ہے. مئی کے مہینے میں اگر آپ دیکھیں تو بس دیٹ از دا سیکنڈ لاسٹ از 3, 4, 5, 6 چار دن کی یہ سیل ہوگی. تمام برانڈیڈ پرفیومز اینڈ سٹف جو ہے اپ ٹو 80% تک آپ کو آف ملے گا. تشریف لے کے جائیے لیسز کاسمیٹکس پہ. میں بہت شکر گزار ہوں ان تمام سپانسرز کی جن کے توسط سے ہم یہ پروگرام آپ کی خدمت پہ پیش کر سکتے ہیں. کہتے ہیں کہ اچھے دن گزرے ہوں تو دن نہ کبھی برے ویسے رہے نہ کبھی اچھے دن رہے. وین آئی اسٹارٹیڈ اراؤنڈ ان 1998 ایک گھنٹے کے پروگرام سے میں نے یہ شو شروع کیا تھا. آج یہ پورا کا پورا چینل آپ کا میرا ہم تمام کا ہے. اینڈ وی ریپرزینٹ دس چینل. 1998 میں ایئر ونگس ٹریول ہمارے اسپانسر ہوا کرتے تھے. جناب آج بہت اچھا لگا ضیاء کھوکھر صاحب سے ملاقات ہوئی. ہم یقیناً ان کے میسج کو بھی آپ کے ساتھ شیئر کریں گے آتے دنوں میں اللہ کرے کہ. اور میں نے آج بھی ان سے بھی یہ کہا تھا کہ آئی ڈیفینیٹلی تھینک آل دوز جنہوں نے مجھے آج سے تقریباً یو کین سے 27 سال پہلے سپورٹ کیا تھا. اگر نہ سپورٹ کرتے تو آج نہ معلوم میں کہاں پہ ہوتی. تو اینی ویز بہت شکریہ. میرے ساتھ موجود ہیں جن کا مجھے انتظار تھا. اور جیسا میں نے آپ سے کہا کہ بڑے دن باہر رہنے کے بعد ہی وینٹ ٹو دبئی اور دبئی کے بعد پھر سعودی عربیہ تشریف لے گئے تھے. جناب کرامت اللہ غوری صاحب تشریف فرمائے. سر السلام علیکم, کیسے ہیں آپ؟
وعلیکم السلام عارفہ, اللہ کا شکر ہے.
بہت شکریہ سر,
صحیح سلامت آ گیا ہوں میں.
الحمدللہ. کرامت اللہ غوری صاحب, میں آپ کو بتانا چاہتی ہوں کہ ہمارے پروگرام میں ایک اور بڑا خاص مہمان آ رہا ہے. آپ یو آر گڈ آن اے پازیٹو سائڈ. آپ نے کبھی, آپ کو یاد ہے مفتی عبد القوی؟
مفتی صاحب کا نام میں نے سنا ہے. وہ
یہ وہ آپ کو یاد ہے بلوچ لڑکی ایک ہوا کرتی ہوتی تھی اور رمضان کے دور میں رمضان کے دنوں میں انہوں نے روزہ نہیں رکھا تھا اور ایک جگہ پہ جا کے انہوں نے تصویریں اپنی شیئر کی تھی اور انہوں نے کہا تھا کہ میرا روزہ نہیں ہے آج وغیرہ وغیرہ. آج ان کا بیان آیا ہے کہ 3 درجن میں نکاح کر چکا ہوں. انہوں نے یہ انکشاف کیا ہے.
وہ تو اپنی شادیوں کثرت بہت معروف ہے.
میں آج ایک کل میں ایک آرٹیکل پڑھ رہی تھی غوری صاحب, اس میں آرٹیکل یہ تھا کہ وہ قومیں جو تنزل کا شکار ہوتی ہیں, یہ معاشی تنزل بھی ہو سکتا ہے, یہ انکم ڈسپیرٹی بھی ہو سکتی ہے, کچھ بہت امیر کچھ بہت غریب, اور جو غریب رہ جاتے ہیں یا پیچھے رہ جاتے ہیں وہ اپنی اس پریشانیوں کا سدباب کے لیے پیروں فقیروں درگاہوں ان چیزوں کا سہارا لینا شروع کر دیتے ہیں اور اس میں کچھ غلط لوگ جو ہیں اس کا ناجائز فائدہ لیتے ہیں.
ہمارے یہاں تو یہ تواہم پرستی بہت زیادہ ہے.
اگزیکٹلی. تو مفتی عبد القوی صاحب انشاءاللہ ول بی ان آر شو. پھر اگر آپ کا کوئی سوال ہوگا تو آپ بھی ان سے سوال کر سکیں گے. کرامت اللہ غوری صاحب جب یہاں ہیں تو کپل آف گڈ نیوز کے ساتھ ہیں, ہم ریپیٹڈلی اناؤنس کریں گے. ایک تو بارش شناسائی ان کی کتاب ایک جس میں, اور ظاہر ہے جب آپ ایز این امبیسڈر کام کر رہے تھے تو پاکستان کے مختلف لیڈرز آپ سے ملنے کے لیے جاتے تھے. مختلف ٹیمیں جب سپورٹس کے لیے ٹرکی یا اس جگہ پہ جایا کرتی تھیں وہ بھی ان سے ملاقات کیا کرتی ہوتی تھیں. آپ نے بھی ذاتی طور پہ جب پاکستان آتے تھے تو ان جو شخصیات تھیں ان سے ملاقات کرتے تھے. بارش شناسائی کا نیکسٹ ایڈیشن آیا ہے جس میں انہوں نے عمران خان صاحب کے چیپٹر کو بھی انکلوڈ کیا ہے. انہی سے سنتی ہوں. ہمیں ذرا پلیز آپ اپنی بارش شناسائی کا نیکسٹ ایڈیشن دکھا دیجئے گا, کیمرے پہ دکھائیے اور بتائیے اس میں کیا ہے, کہاں سے حاصل کیا جا سکتا ہے.
عرفہ, اس کتاب کی بہت دلچسپ تاریخ ہے. یہ میں نے لکھی تھی 2010 اور 2011 میں, اور میرا پبلشر جو پاکستان کا بہت معروف پبلشر ہے سنگمیل پبلیکیشن, اس کے مالک نے مجھ سے فرمائش کی تھی کہ سر آپ کا اتنا وسیع تجربہ ہے, آپ نے پاکستان کے بڑے بڑے لوگوں کو بہت قریب سے دیکھا ہے, تو آپ اپنے تاثرات اور مشاہدات کیوں نہ قلم بند کریں. میں نے اس کی فرمائش پہ یہ کتاب لکھی.
اچھا.
اور 2012 کے شروع میں یہ کتاب شائع ہو جانی چاہیے تھی. میں جا رہا تھا ہندوستان کے دورے پر تو میں نے پبلشر سے پوچھا کہ بھائی وہ کتاب کب آ رہی ہے. اس نے کہا کہ سر آپ جب لوٹ کے آئیں گے تو اس سے پہلے کتاب شائع ہو چکی ہوگی. میں جب لوٹ کے آیا میں نے پوچھا कि भाई वो किताब कहाँ है, तो उसने कहा कि सर
जी
मेरे कानूनी मुशीर ने मुझे ये मशवरा दिया है कि अगर तुमने ये किताब छापी तो तुम परेशानी में गिरफ्तार हो जाओगे। तो मैंने कहा भाई परेशानी की इसमें कौन सी बात है। मैंने कहा सर वो मैं आपको नहीं बता सकता, लेकिन मैं बहुत शर्मिंदा हूं, मैं ये किताब नहीं छापूंगा। उसके बाद मैं उस जमाने में लिखा करता था हर 15वें रोज एक कॉलम मिल्ली गजट में, जो हिंदुस्तान में मुसलमानों का सबसे बड़ा अखबार था। उसके जो एडिटर थे डॉक्टर जफरुल इस्लाम, वो मेरे दोस्त थे, उन्हें जब मालूम हुआ तो उन्होंने कहा कि आप ये किताब मुझे दीजिए, मैं इसको शाया करूंगा। तो इसका पहला एडिशन हिंदुस्तान में छपा था। और उसके बाद हमारे दोस्त हैं जो बीबीसी के बहुत मारूफ ब्रॉडकास्टर हुआ करते थे, रजा अली आबदी, उन्होंने जग अखबार में एक मजमून लिखा इस किताब पर, और उसका उन्वान था कि वो किताब जो पाकिस्तान में शाया ना हो सकी। वो मजमून जैसे ही उनका छपा, उसके बाद तो मेरे पास पाकिस्तानी पब्लिशर्स के फोन आने शुरू हुए कि सर आप हमें इसके कॉपीराइट्स दिलवा दीजिए, हम ये किताब अब छापेंगे। तो फिर उसके बाद मैंने एटलांटिस पब्लिकेशंस को पाकिस्तान में इशायत के राइट्स दिए, हकूक दिए, और 2014 में इस किताब का पहला एडिशन पाकिस्तान में छपा। उसके बाद चार एडिशन तवातुर से शाया हो के खत्म हो चुके थे। अब पब्लिशर का स्टार था कि सर अगर पांचवा एडिशन भी मैं लाना चाहता हूं, लेकिन आपने इमरान खान का खाका नहीं लिखा था, वो खाका भी अगर आप इजाफा कर दें। तो मैंने इमरान का खाका लिखा है। इमरान से जाहिर है कि मेरी दोस्ती उस वक्त की है जब मैं कुवैत में पाकिस्तान का सफीर था, और मैं पहला सफीर था जिसने इमरान खान के शौकत खानम कैंसर अस्पताल के लिए अतियात जमा किए, फंड रेजिंग मुहिम बाकायदा चलाई, जिस पर बाद में जब बेनजीर भुट्टो मरहुमा वजीर आजम हुई तो उन्होंने मुझसे जवाब तलब किया कि तुमने इमरान खान के कैंसर अस्पताल के लिए क्यों फंड रेजिंग की थी। और मेरे जवाब ने, मैंने जो जवाब उनको तहरीर किया था वो दफ्तर खारजा की आर्काइव्स में यादगार खत है। नौजवान अफसर उस खत को पढ़ते हैं और मुझसे, मैं जब इस्लामाबाद जाता हूं तो मुझसे मिलने के लिए आते हैं कि सर हम देखना चाहते हैं कि वो कौन सा सफीर था जिसमें इतनी अखलाकी जुरत थी कि वक्त की वजीर आजम को उसने ऐसा जवाब दिया। बेनजीर ने मुझे सजा के तौर पर इराक भेज दिया था कुवैत से,
मगर तनख्वाह भी बढ़ा दी थी इराक में, तो सेंसिटिव एरिया
इराक उस जमाने में दुनिया में
आई नो
सफारतकार के लिए सबसे मुश्किल जगह थी।
सही।
तो वहां हाँ हार्डशिप अलाउंस था, लेकिन मेरे लिए तो वो रहमत साबित हुई, इसलिए कि मैंने इराक में रहते हुए अपने रिसाई कलाम का दूसरा मजमुआ मरतब किया जिसका नाम है खाके दरे बूतराब, वो मैंने इराक में लिखा था। तो अब ये जो मैं इजाफा शुदा एडिशन लेकर आया हूं, ये इस एतबार से दिलचस्प है कि इसमें एक तो मैंने इमरान खान का खाका तहरीर किया है, इसे मैंने इमरान को बहुत करीब से देखा, दूसरे मैंने एक मजमून का इजाफा भी किया है कि मुझे इस इजाफा शुदा एडिशन को शाया करवाने की जरूरत क्यों महसूस हुई। और उसमें वो सारा अहवाल है, वो सारा तज्जिया है पाकिस्तान के मौजूदा सियासी मंजरनामे का। तो जो सामेईन और नाजरीन इस किताब को हासिल करना चाहें, वो मेरे ख्याल से ये अमेजोन पे भी मिल रही है।
अच्छा, अमेजोन
पे दस्तियाब है। हाँ, ورنہ پاکستان سے منگوا سکتے ہیں.
بارش نہ سہی اور اللہ کرے کہ امیزون پہ اگر ملے تو آج کل کے دور میں ظاہر ہے یہ اس کا نیا ایڈیشن ہے. اس کتاب کیا میں اگر آپ کو دکھاؤں اس کی فہرست بہت خوبصورت کی چند باتیں اس میں جنرل ضیاء الحق سے ڈائریکٹ انٹریکشن جو ہوئی اس میں بھی ہے. ذوالفقار علی بھٹو مرحوم اللہ ان کو جنت الفردوس میں جگہ دے. محترمہ بے نظیر بھٹو صاحبہ اللہ ان کو جنت الفردوس میں جگہ دے. محمد خان جنی جو اللہ تبارک و تعالیٰ ان کے بھی درجات بلند کرے. میاں نواز شریف, جنرل پرویز مشرف, پروفیسر ڈاکٹر عبدالسلام, حکیم محمد سعید, میرے میں کہتی ہوں کہ ہماری کمیونٹی کی آئیکونک پرسنالٹیز تھے, اور حکیم محمد سعید, اس کے بعد فیض احمد فیض. میں ابھی بلکہ اس میں ان کی پہلی کتاب میں بھی یہ چیز درج ہے. پروفیسر عبدالسلام کے بارے میں جب میں اس کو دیکھ رہی تھی, آپ کو کہتے ہیں کہ آج تک دنیا میں جو ٹوٹل نوبل پرائزز 264 کے قریب آل ٹوگیدر 264 نوبل پرائزز دیے گئے ہیں, یہ 1991 سے لے کے 2023 تک. اور پروفیسر عبدالسلام کو جو نوبل پرائز ملا تھا نیوکلیئر فزکس میں ملا تھا, اٹس ناٹ اے سمپل تھنگ. بٹ انفارچونیٹلی پاکستانی آئی ڈونٹ نو کیوں اس بات کو سیلیبریٹ نہ کر سکے. میں مجھے کبھی کبھی بڑا غم ہوتا ہے, اینی تھنگ واٹ ہیپنس. کینیڈا میں رہتے ہوئے ہمیں رائٹس بھی ملتے ہیں. آج ہی کینیڈا کی کورٹس کے دو تین فیصلے ایسے ہیں جس میں وداؤٹ تفریق انہوں نے صحیح فیصلہ کرتے ہوئے پاکستانیوں کو بھی بینیفٹ دیا, مسلمس کو بھی بینیفٹ دیا, کورٹ کا فیصلہ. مگر ہم بعض اوقات اپنوں کو ڈس اون کر دیتے ہیں.
جو تم یہ بات کہہ رہی ہو نا کہ پروفیسر عبدالسلام کو کیوں پاکستان میں وہ پذیرائی نہیں ملی,
وہی آپ نے بھٹو صاحب کا لکھا ہے نا
کہ وہ مستحق تھے, اس لیے کہ وہ پہلا مسلم سائنسداں تھا جس نے نوبیل انعام جیتا. اور وہ ان کی ان کا وہ مجھ سے جب ان کی پہلی ملاقات ہوئی
جاپان میں
الجزائر میں,
اچھا
الجزائر میں ہوئی تھی, نہیں جاپان میں, بالکل صحیح ہے جاپان میں,
کیونکہ میں آپ کو وہی پڑھ رہی تھی,
جاپان میں پہلی ملاقات ہوئی تھی. اور جاپان فاؤنڈیشن نے ان کو بلایا تھا ان کو اعزاز دینے کے لیے, تو ہم نے ان کی پذیرائی یوں نہیں کی. سوال جو تم اٹھا رہی تھی کہ ہمارے ذہنوں میں مذہب کا جو تصور ہے وہ انتہائی غلط ہے. ہم اپنے آپ کو یہ تفویض کر دیتے ہیں کہ کون مسلمان ہے کون کافر ہے. ہم کون ہوتے ہیں یہ فیصلہ کرنے والے کہ کون مسلمان ہے کون کافر ہے؟ وہ فیصلہ تو وہ کرے گا جس نے دین پیدا کیا ہے, جس نے ہمیں پیدا کیا. ہم یہ جو فتوے بانٹتے پھرتے ہیں, کسی کو مسلمان کہتے ہیں کسی کو کافر کہتے ہیں.
بہرحال یہ میں آپ کا یہ والا دیکھ رہی تھی, آپ ان شخصیات سے ڈائریکٹ انٹریکشن جو سر کی ہوئی اس کے بارے میں آپ دیکھیے گا, اور جاپان نے کیسے سیلیبریٹ کیا, اور جاپان میں جب ان کو کہا گیا کہ آج تک نیوکلیئر فزکس اور فزکس کے متعلق جتنے نوبل پرائزز تھے وہ ویسٹ کی طرف تھے. سو ڈاکٹر عبدالسلام ایک مسلمان اینڈ واز اے گریٹ برین, گریٹ
بہت ایک دلچسپ مکالمہ تھا جاپان
کی کتاب میں درج ہے.
ہاں جاپان میں کیوٹو ایک شہر ہے جنوب میں, وہاں پر ایک احمدی سینٹر ہے, احمدی سینٹر ہے پروپیگیشن کے لیے. ان کے ڈائریکٹر کو جب معلوم ہوا کہ ڈاکٹر عبدالسلام آ رہے ہیں ٹوکیو, تو انہوں نے مجھے فون کیا, کہا کہ سر آپ کوئی پروگرام کر رہے ہیں پروفیسر سلام کے لیے؟ میں نے کہا میں کر رہا ہوں, اور میں پروگرام یوں کر سکا تھا کہ میں اس وقت میرے سفیر ٹوکیو میں نہیں تھے, میں قائم مقام سفیر تھا, تو مجھے پورا حق تھا کہ میں نے سفارت خانے میں پروگرام کیا, اور ان ڈائریکٹر صاحب کو بھی مدعو کیا میں نے. ڈائریکٹر صاحب نے مجھ سے کہا کہ سر آپ میرا خصوصی تعارف کروا دیجیے گا ڈاکٹر سلام سے. تو میں نے ان تعارف کروایا, تو ڈاکٹر سلام بہت بہت دلچسپ گفتگو کرتے تھے. انہوں نے ان سے ڈائریکٹر صاحب سے پوچھا کہ مولانا آپ کیا کرتے ہیں؟ انہوں نے کہا کہ سر میں تبلیغ کرتا ہوں. تبلیغ کرتے ہیں آپ, کس بات کی تبلیغ کرتے ہیں؟ कि मैं इनको मुसलमान बनाना चाहता हूं। तो प्रोफेसर सलाम ने कहा कि आप इनको मुसलमान क्या बनाएंगे भाई, ये तो वैसे ही अपने आदात और अतवार में मुसलमान हैं, सच बोलते हैं, वक्त की पाबंदी करते हैं, खरा तोलते हैं, खरा नापते हैं, तो आप इनको मुसलमान किस तरह से करेंगे। तो उन्होंने कहा कि सर मैं बस ये चाहता हूं कि ये कलमा पढ़ लें। तो प्रोफेसर सलाम ने मुस्कुरा के मुझे देखा। मैंने कहा कि डॉक्टर साहब जिस दिन कलमा पढ़ लिया उस दिन बेईमान हो जाएंगे।
बहुत शुक्रिया। आप ये किताब को हासिल कीजिएगा अमेजोन से या फिर आप एटलांटिस पब्लिकेशन से रब्ता कर सकते हैं। नाइस बुक, आप इस किताब को देखिए। यही जो सरे वर्ग की शख्सियत हैं इस किताब में उनके बारे में तफसील से बहुत सारी, मैं भी मैंने एक ही उसको देखा, डॉक्टर अब्दुल सलाम के बारे में देखा और फर्स्ट मार्शल लॉ 1953 में, और वो एक अगेन पॉलिटिशियन ने लगवाया था, सिकंदर मिर्जा साहब। हम तो ये कहते हैं ना फौज 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 फौज। आज एक प्रोग्राम बहुत खूबसूरत मैंने रिकॉर्ड किया है, मेरी आपसे रिक्वेस्ट है इस प्रोग्राम को, हमें थोड़ा सा टाइम लगेगा इसकी एडिटिंग में, जरूर देखिएगा। कर्नल लेफ्टिनेंट कर्नल इनाम इस प्रोग्राम में है। पहला जो इस मुल्क के साथ सितम किया था वो हमारे गवर्नर जनरल गुलाम मोहम्मद साहब और उनके साथ जस्टिस मुनीर, और जस्टिस मुनीर वाज द फर्स्ट जस्टिस जिसने इंतहाई करप्ट फैसले किए थे। ही वाज सच अ सोल्ड मैन कि वो हर साहिब हैसियत की मर्जी से प्रोग्राम करता था। इनके साथ फिर जब शामिल होते हैं और नाम भी इनके साथ शामिल होते चले जाते हैं, वेरी सैड। और मेरी रिक्वेस्ट है कि आप प्लीज इस प्रोग्राम को कर्नल रहीम के साथ का जो प्रोग्राम है उसको जरूर देखिएगा। बारिश नासाई की हमने बात कर ली, जनाब करामतुल्लाह गौरी साहब की किताब का सेकेंड एडिशन है। सर बेशतर इसकी कि हम कोई और पॉलिटिकल बात करें, मैं आपके साथ जिक्र करना चाहती हूं, आप दुबई गए और दुबई में जो बारिशें हुई क्विकली उसका आंखों देखा हाल बयान कीजिएगा। लोगों की क्या, यानी जब आपकी इंटरेक्शन हुई तो क्या खौफ था?
दुबई की शोहरत ये है और इसी शोहरत की वजह से दुनिया भर से सैयाह वहां आते हैं। तो मालूम है कि दुबई का हवाई अड्डा इस वक्त दुनिया का मसरूफ तरीन हवाई अड्डा है
जी,
जिसपे हर दो मिनट के बाद एक परवाज।
रिजॉर्ट सिस्टम उन्होंने कर दिया पूरी दुनिया से।
नहीं, उन्होंने वहां पे ये किया है कि मशरक और मगरिब की बेहतरीन चीजें एक जगह पे जमा कर दिया, बुलंद वाला इमारतें बनाई हैं, क्या
एक्वेरियम्स बनाए, समंदर की
बनाई हैं, सब कुछ सब कुछ। लेकिन एक काम जो नहीं किया वो ये कि पानी की निकासी का निजाम नहीं है, और वो
क्योंकि उन इलाकों में बारिशें बहुत कम होती हैं,
इसलिए कि बारिशें वहां बहुत कम होती हैं। तो सड़कों पर जो निकासी, जिन सड़कों पर निकासी का निजाम है भी वो इतना नहीं है, वो जाहिर है कि वहां की जरूरियात के मुताबिक बनाया गया था। अब उन्होंने एक काम ये किया कि वो बहुत अरसे से क्लाउड सीडिंग कर रहे हैं। क्लाउड सीडिंग ये होता है कि आप बादलों आर्टिफिशियल बारिशें, मस्नूई बारिशें पैदा करना चाहते हैं, और ये जो बारिशें हुई हैं इन्होंने कुदरत की तरफ से ये पैगाम दिया है कि देखो कुदरत से जब तुम महाराई करोगे तो हमेशा मात खाओ। इसलिए वो कुरान में कह रहा है, वो कायनात का बनाने वाला कह रहा है कि इंसान अपने मंसूबा साजी करते रहते हैं, मकर करते रहते हैं, इसलिए कि अरबी में
मकर वो सबसे बड़ा मकर करने वाला
मंसूबा साज को, अल्लाहो खैरुल माकरीन,
खैरुल सबसे बड़ा,
सबसे बड़ा कारसाज है। और मैंने तो ये देखा कि मेरी वापसी का प्रोग्राम इन बारिशों की वजह से तातुल में पड़ गया, मुझे 20 तारीख की सुबह को यहां होना था।
हमने लास्ट वीक लास्ट मंडे आपको मिस किया था,
और उसी 20 तारीख की सहपहर को परवीन शाकिर पर एक प्रोग्राम था, बहुत
उनके बेटे भी इसमें शरीक हुए,
जिसके में उनके बेटे भी शरीक हुए, मैं उसमें मेहमान खुशखुशी की हैसियत से मौजूद होना था, लेकिन मैं शिरकत से कासिर रहा इसलिए कि मैं पहुंच नहीं सका। तो मैंने भी ये उससे सबक लिया कि हम अपनी हैसियत में तो मंसूबा बना के बैठे हुए थे,
मैन प्रपोजेज एंड गॉड डिस्पोजेज,
मैन प्रपोजेज गॉड डिस्पोजेज, कि हम 20 की तारीख को सुबह ही पहुंच जाएंगे, लेकिन अल्लाह मंसूबा साज है,
कोई मसलहत
वसीयत में कुछ और मसलहत थी।
बहुत शुक्रिया करामतुल्लाह गौरी साहब हमारे स्टूडियो में मौजूद हैं वही बातचीत करते हुए। गौरी साहब आज अगर मैं पाकिस्तान पे के हालात पे आपकी बड़ी नजर भी है और शायद हम सतही तौर पे बहुत चीजों को देखते हैं, एक तो मैं सिर्फ ये कहना चाहती हूँ आपके तवस्सुत से और मैं आपको भी रिक्वेस्ट करती हूँ कि लोग आपको सुनते हैं, हमें पाकिस्तान की हिफाजत और पाकिस्तान की सालमियत मकसूद है और यकीनन आपस में इख्तलाफात जैसे भी हों मगर वी हैव टू लिव टुगेदर एट द एंड ऑफ द डे, कोई किसी को डाइवोर्स, अभी आज की खबर आपने कनाडा की सुनी ली कि कितने लोग हैं और कहां से ये बिलोंग करते हैं जिन्होंने यहां कार्ड्स का फ्रॉड किया है।
लेकिन आरिफा पाकिस्तान की सालिमियत हर पाकिस्तानी की जिम्मेदारी है, लेकिन उस सालिमियत की सबसे बड़ी जिम्मेदारी हमने जिस इदारे को सौंपी हुई है वही अगर ऐसी हरकतें करे।
बड़ा गम होता है जब मैं आपसे ये बात सुनती हूँ, मैंने अभी गुलाम मोहम्मद का जिक्र किया, जस्टिस मुनीर का जिक्र किया, उसमें एक और नाम भी सिकंदर मिर्जा का भी नाम आया है, सिकंदर पहला मार्शल लॉ 1953 में कौन था, मगर अल्टीमेटली आप अपने इदारों को इन्वॉल्व करते चले गए, फील्ड मार्शल अयूब खान को भी, अयूब खान थे उनको खुश करने के लिए उनको फील्ड मार्शल का, ये जस्टिस मुनीर ने किया था कि आपको फील्ड मार्शल, आप कभी यूनिफॉर्म ही नहीं उतारेंगे।
नहीं, वो तो अयूब खान का अपना फैसला था,
नहीं मगर उनको खुश किया वो तो, अब मैं और आप जो भी कह लें मगर जो तारीख के सफात में
जो तखरीबकारी की, मैं उसको तखरीबकारी कहता
जी, मगर आम आदमी ने की और पॉलिटिशियन ने की
1954 में। गुलाम मोहम्मद उनके ग्राई थे, अब मैं मुझे बताने की जरूरत नहीं है ग्राई कौन होता है। गुलाम मोहम्मद ने 1954 में पाकिस्तान की पहली
असेंबली को डिसॉल्व किया,
असेंबली को तहलील कर दिया था, जिसके खिलाफ उस वक्त के असेंबली के स्पीकर मौलवी
तमीजुद्दीन साहब
खान, जिनका ताल्लुक मशरिक पाकिस्तान से था, उन्होंने सिंध हाई कोर्ट में अपील की, इस्तगासा किया और सिंध हाई कोर्ट ने उनके हक में फैसला दे दिया, कहा कि गवर्नर जनरल का ये इकदाम गैर कानूनी है। उस फैसले के खिलाफ गवर्नर जनरल ने उस वक्त तक, चूंकि पाकिस्तान जमहूरिया नहीं बना था, पाकिस्तान उस वक्त तक
बरतानिया को रिप्रेजेंट कर रहा
थी, डोमिनियन थी, तो पाकिस्तान का सुप्रीम कोर्ट नहीं थी, सबसे आला अदालत जो मुल्क में थी वो फेडरल कोर्ट थी, और फेडरल कोर्ट के सरबराह थे जस्टिस मुनीर। जस्टिस मुनीर ने नजरिया जरूरत के तहत गुलाम मोहम्मद के उस गैर कानूनी इकदाम को जायज करार दिया, वहां से बुराई की इब्तिदा।
ठीक है, मैं हम क्योंकि हमने एक और चीज को कवर करना है, मेरा मकसद कहने का ये है कि इस बुराई की इब्तिदा वो जो अंडा बच्चा जो भी फीटस जो था वॉज उसमें पॉलिटिकल लोगों की इन्फ्लुएंस ज्यादा थी, बल्कि आपके गुलाम मोहम्मद साहब ने तो एक स्टेज के ऊपर जो आपका जज था वो भी अमेरिका से अपॉइंट करने की कोशिश की थी, बिकॉज ही डिड नॉट लाइक द पर्सन जो उस पोजीशन पे आ सकता था, उसने कहा था कि अगर आप मुझे पसंद नहीं करते तो मैं साइड पे हो जाता हूं, मगर डोंट ब्रिंग समबडी फ्रॉम इंग्लैंड, हम तो आजाद हुए। आज ये प्रोग्राम सुनिएगा, बहुत खूबसूरत, फुल ऑफ फैक्ट्स है, फुल ऑफ फैक्ट्स नाम का प्रोग्राम है, उसमें यह कि हमें पाकिस्तानी होने की जरूरत है, इसके अलावा और कुछ भी नहीं। आज सर जो कि मैं पाकिस्तान को देखती हूं, मुझे लगता है कि इस वक्त हमारे इदारे पार्टीज के अंदर इख्तलाफ पैदा करके लोगों के सामने सच और झूठ लेके आ रहे हैं। प्राइम मिनिस्टर जनाब शहबाज शरीफ और नवाज शरीफ साहब को साइड लाइन किया गया, बहुत से लोगों ने अपने रिमार्क्स दिए कि मैं देखिए साहब इस मुल्क में वी कैन नॉट डाइवोर्स ईच अदर, हमें वी हैव टू लिव टुगेदर और बड़े छोटे की इज्जत रखते हुए आगे चलना है। मगर आज प्राइम मिनिस्टर जनाब शहबाज शरीफ ने जो डिप्टी प्राइम मिनिस्टर का ओहदा है वो जनाब इसहाक डार साहब को, क्या उस मुल्क में टैलेंट की कमी है क्या? एंड दिस विल क्रिएट इवन मोर लंबी दड़ा।
शहबाज शरीफ से ये पूछा जाए कि पाकिस्तान के आईन में कहां गुंजाइश है پاکستان کے دستور میں کہیں ذکر نہیں ہے کہ ڈیپٹی پرائم منسٹر نام کا بھی کوئی منصب ہوگا.
سر وہ اس لیے لے کے آتے ہیں نا کہ جیسے یہاں پہ آپ کو جب جگہ ملتی ہے تو وہ کہتے ہیں میرے کارڈ کے اوپر ڈائریکٹر لکھ دو.
ان بی بی وہ تم نے سنا ہے نا مقولہ وہ کہاوت کہ اندھا باٹے
ریوڑیاں پھر اپنوں کو
دے. تو یہ تو اندھیر نگری ہے, چوپٹ راج ہے, اقربا پروری ہے. وہ ہر ان کی تمام تر کوششوں کا لب لباب یہ ہے کہ ہر اہم عہدہ اپنے ہی خاندان میں رکھا جائے.
صحیح, بالکل صحیح آپ نے کہا. اچھا سر ایک چیز میں آپ کے ساتھ اور ڈسکس کرنا چاہتی ہوں. میرا سوال ہے, میں تو ہمیشہ جواب ڈھونڈتی ہوں اور میرا آئی وش کہ آئی شوڈ ناٹ ریکویسٹ, آئی ریکویسٹ ایوری بڈی کہ آنےسٹی پہ ملک کو مقدم رکھتے ہوئے ان اشخاص نے کچھ بھی نہیں دینا. میرے اور آپ کے حساب میں ان میں سے کوئی ایک شخص بھی نہیں آئے گا. ہم اپنے ضمیر کو سامنے رکھتے ہوئے سر نواز شریف صاحب نے بھی این آر اوز لیے, باقی لوگوں نے بھی این آر اوز لیے ہوں گے کوئی شک نہیں. ابھی بھی پی ٹی آئی کے جو لوگ ہیں وہ یہ کہتے ہیں کہ ہم پیپلز پارٹی کے ساتھ شیک ہینڈ کرنے کے لیے تیار نہیں. سارے چور ہیں, رہنا تو ایک ہی ملک میں, ایک اپوزیشن ہونی ہے, ایک وی ہیو ٹو برداشت ایک دوسرے کو. نون لیگ کے ساتھ ہم نہیں بیٹھنا چاہتے کیونکہ وہ سارے کے سارے چور ہیں, مگر انہوں نے اپنے دروازے اسٹیبلشمنٹ کے ساتھ اوپن. تو اس کا ملک ہے ہر انسان تصور یہ کرتا ہے کہ میں صرف اسٹیبلشمنٹ کے کندھوں پہ بیٹھ کے آؤں.
یہ تو حقیقت کا اعتراف ہے, حقیقت شناسی میں اس کو کہتا ہوں. سینیٹر شبلی فراز نے وہ کام کیا ہے کہ بلی تھیلے سے باہر آ گئی ہے. انہوں نے کہا کہ ہم ان سے مذاکرات کرنے کے لیے تیار ہیں جو حقیقی سٹیک ہولڈرز ہیں.
تو پر سر یہ تو غدر ہے نا.
نہیں غدر کیوں ہے بھائی, تمہارے ملک کی حقیقت یہی ہے کہ ساری ڈوریاں تو اسٹیبلشمنٹ کے ہاتھوں میں ہیں.
ٹھیک
شہباز شریف اور مریم نواز تو کٹپتلیاں ہیں جن کی ڈوریاں جی ایچ کیو سے ہلائی جاتی ہیں. تو میں سمجھتا ہوں کہ تحریک انصاف کا یہ موقف بالکل درست ہے کہ اگر مذاکرات کرنے ہیں تو تحریک انصاف کو جرنیلوں سے بات چیت کرنی ہوگی.
سر آئیے اب اسی آپ میں آپ کی بات کو کاٹنا کیونکہ ہم نے اسی ٹائم میں چلنا ہوتا ہے. میری مجبوری ہے بیکاز وی کین ناٹ گو ان لیشڈ. معذرت, آپ لوگ اکثر گلا کرتے ہیں کہ میں نے روک دیا. دیکھیے سر دو طریقہ کار ہوتے ہیں آپ کے پاس. اگر میں اسمبلی کے یا کسی بھی فلور پہ جا کے یہی رونا روتی رہوں میرے پہ ظلم ہوا, یہ اے این پی کے عمر فاروق ہیں عوامی نیشنل پارٹی کے, انہوں نے اتنی خوبصورت بات کی, میری کوشش ہے کہ میں آپ کے ساتھ چلا سکوں. انہوں نے کہا کہ یس اگر ایکسپوز کیا گیا سسٹم کو تو تمام پولیٹیشنز کو اس پہ کام کرنا ہوگا. دین پولیٹیشنز ہیو ٹو سٹ ڈاؤن ٹوگیدر ٹو ایکسکلوڈ اور ٹو وہ جو تھرڈ پارٹی.
میں بالکل درست, میں تم سے اتفاق کرتا ہوں, وہ آئیڈیل سچویشن ہوگی. اور میں تو ذاتی طور پر اس بات کا قائل ہوں کہ تمام سیاسی جماعتوں کو ایک پلیٹ فارم پر بیٹھنا چاہیے اور صرف ایک نقطے پر بات کرنی چاہیے. وہ نقطہ یہ ہے کہ پاکستان کے آئین میں ترمیم کی جائے جس میں واضح طور پر یہ کہہ دیا جائے کہ فوج کا پاکستان کی سیاست میں کوئی حصہ نہیں ہوگا, اور جو جرنیل بھی بوناپارٹ بننا چاہے گا اس کے خلاف ملک سے غداری کے الزام میں مقدمہ چلایا جائے گا.
میں نے عامر کو بھی یہ بھیجا ہے کہ عامر تھوڑا سا اس کو فارورڈ کر دیجئے گا, اور انہوں نے کہا کہ آئندہ یہ عمر فاروق ہیں اے این پی کے, ان کے انکشافات ہیں. مگر میں بالکل یہ کہتی ہوں تو سر اگر یہ تو پھر یہی روٹین رہی کہ آج پی ٹی آئی آ جائے گی بیک ڈور پہ انہی سے شیک ہینڈ کر کے, کچھ ہم مانتے ہیں معاملہ تو ایسے ہوتا نا, آئی اسکریچ یور بیٹ.
پی ٹی آئی نے تو یہ ثابت کر دیا ہے کہ پاکستان کی نوجوان نسل اس کے ساتھ ہے. دیکھو
مگر اب بیک ڈور جو ملاقات ہو رہی ہے, معاملے تو ہو رہے ہیں
بیک ڈور, تو یہ تو اسٹیبلشمنٹ کی طرف سے کہا جا رہا ہے نا کہ بیک ڈور. पीटीआई ने तो इससे इनकार किया है।
कई लोगों नो आपके
नहीं, आज मैं अभी आने से पहले बैरिस्टर अली गौहर के ये प्रेस कॉन्फ्रेंस देख रहा था। वो उन्होंने अडियाला जेल के बाहर जो सहाफियों से खिताब किया उसमें उन्होंने साफ कहा कि कोई मजाकरात नहीं हो रहे और मजाकरात उस वक्त तक नहीं होंगे जब तक के दो बुनियादी जरूरियात पर अमल नहीं होता। पहली बात तो ये कि इमरान खान और तमाम जो असीरान हैं
छोड़ दिया जाए,
उनको रिहा किया जाए। दूसरा ये कि जो धांधली 9 फरवरी को हुई है 8 फरवरी के इंतखाबात के बाद से, उस पर शफाफ कार्रवाई की जाए और उन नतीज को जो फौज ने मिलके बनाए हैं उन पर नजर सानी की जाए। ये जब तक ये दो शराइत पूरी नहीं होती जब तक, उस वक्त तक अली गौहर ने साफ कहा कि मजाकरात की कॉल या तो इमरान खान खुद देंगे या इमरान खान की तरफ से किसी शख्स को ये हक दिया जाएगा,
नामजद किया जाएगा,
नामजद किया जाएगा कि वो मजाकरात के शुरू होने का ऐलान करे।
बहुत शुक्रिया। मैंने आमिर आपको भेजा भी है, थोड़ा सा इसको फॉरवर्ड कर दीजिएगा और प्लीज मेरा ख्याल है इसको शायद रिमूव कर दिया गया है या क्या वजह है, आई एम अनएबल टू फॉरवर्ड इट, मगर आप इसको देखें कि यस जिन चीज को आश्कार किया है पीटीआई ने, मगर अगर ये गम का मामला रहेगा कि अगर पीपल्स पार्टी बैकडोर मुलाकात करे और वो भी गलत है, अगर मुस्लिम लीग नून बैकडोर, अभी पीडीएम टू क्या है बैकडोर मुलाकात के साथ,
बैकडोर मुलाकात बिल्कुल नहीं होनी चाहिए,
नहीं होना चाहिए,
शफाफियत का तकाजा है।
सर ये उमर फारूक ने इतनी कमाल की बात की, उन्होंने कहा कि हम दोजख बो के जा रहे हैं अपने बच्चों के लिए, ये बच्चे जो हैं ये कभी भी तरक्की नहीं कर पाएंगे क्योंकि चाहे वो सेनेटर हो तो वो भी बख्शी जाएगी, नवाजी जाएगी, मेंबर पार्लियामेंट यानी जो पैसा देगा उन इदारों को, तो उन इदारों को निकालने की जरूरत है जिसके लिए पॉलिटिशियंस हैव टू चेंज। भुट्टो साहब ने ये 1953 के आईन में तो तब्दीली कर दी थी मगर बाकी चीजों में आईन में क्यों तब्दीली नहीं की थी?
भुट्टो ने तो अपना आईन खुद बनाया था,
ठीक है
73 का
एग्जैक्टली, मगर नहीं उसमें भी जो चीजें चाही थी उनको ऐड किया था कि हाँ जी फौजी जो हैं वो सिविल कोर्ट्स में नहीं जा सकते और बहुत सारी चीजें थी, मगर देयर आर फ्यू थिंग्स जिनको डेफिनेटली
नहीं, एक तो मैं समझता हूँ कि सबसे अशद जरूरत तो इस बात की है कि आईन में ये लिख दिया जाए कि सियासतदानों के अलावा कोई पाकिस्तान की सियासत में दखील नहीं होगा, खास तौर पे कोई इदारा, वो इदारा जिसे कौम अपने पेट पर पत्थर बांध के परवान चढ़ाती है। देखो पाकिस्तान में आजादियां मफकूद हो गई हैं, पाकिस्तान में शख्सी आजादियां सल्ब हो चुकी हैं, अगर आजादी का माहौल होता तो पाकिस्तान की नौजवान नस्ल भी उसी तरह से मुजाहरे कर रही होती जिस तरह आज अमेरिका की जामियात में नौजवान नस्ल फलस्तीनियों के हक में मुजाहरे कर रहे हैं। अमेरिका की सूरत हाल बहुत दिलचस्प है जमाल साहब, साफ नजर आ रहा है कि अमेरिकी कांग्रेस और अमेरिकी सदारत नौजवान नस्ल के जज्बात की तर्जुमानी नहीं करती। नौजवान नस्ल ये कह रही है 40 अमरीका की जामियात के कैंपसेस पर मुजाहरे हो रहे हैं जिनमें वो यूनिवर्सिटीज शामिल हैं जो आईवी लीग यूनिवर्सिटीज कहलाती हैं, जो अमरीका की मारूफ तरीन यूनिवर्सिटीज हैं। और मैं जब ये मनाजिर देखता हूं तो मुझे याद आता है कि 1968 में मेरी पहली सिफारत तैनाती हुई थी न्यूयॉर्क में, मैं वाइस काउंसिल बनाया गया था। उस वक्त वियतनाम की जंग के खिलाफ मुजाहरे उरूज पर थे और मैं रोज देखता था کہ مینہٹن میں جلوس نکلا کرتے تھے مظاہرین کے جو ویتنام کی جنگ کو بند کرنے کے نعرے لگاتے تھے. آج امریکہ کی یونیورسٹی کیمپسز پہ وہی مظاہرے ہو رہے ہیں. اسی طرح نوجوان نسل اپنے جذبات کا اظہار کر رہی ہے اور صاف یہ کہہ رہی ہے کہ تم حکومت سے یہ کہہ رہی ہے کہ تمہاری پالیسیاں غلط ہیں, تم غلط لوگوں کا ساتھ دے رہے ہو, تم اسرائیل کو بھر رہے ہو, ہر طرح کی امداد دے رہے ہو. دیکھیے کیا ظلم ہے کہ کیمپسز پہ تو مظاہرے ہو رہے ہیں لیکن امریکی سینٹ نے اکیانوے ارب ڈالر کی امداد منظور کی ہے, جس میں سے 60 ارب ڈالر تو یوکرین کو دیے گئے ہیں اور 25 ارب ڈالر اسرائیل کو دیے گئے ہیں. ایسے وقت
سر ہپوکریسی ہے نا, ہم ایک طرف کہتے ہیں کہ امریکہ منافقت, ایک طرف کہتے ہیں کہ امریکہ بنجمن نتن یاہو کو اب برداشت نہیں کرے گا, اور سر آپ کو سامنے کچھ اور نظر
بھر بھی رہے ہیں, اس لیے کہ نتن یاہو تو وہ